नमस्कार, कार्यक्रम जोन सुपर जोन कार्यक्रममा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ रबर जोन सँगको सहकार्यमा रेडियो भिजन 91.6 MHz र इन्टरनेट मार्फत www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण हुने गर्दछ। यो कार्यक्रममा हामी झापामा जोन कार्यक्रम कसरी सञ्चालन भइरहेको छ, यहाँको नागरिकहरूको सरकारसँग अपेक्षा कस्तो रहेको छ र जोन कार्यक्रम मार्फत किसानहरूका अपेक्षालाई कसरी सम्बोधन गर्न सकिने अवस्था रहेको छ लगायतका विविध कार्यक्रम हाम्रा विषयवस्तु हुने गर्दछन्। सुरु गरौँ आजको कार्यक्रम झापामा जोन र सुपर जोन कार्यक्रम मार्फत। तिलक सर, स्वागत छ तपाईँलाई रेडियो भिजनमा।
थ्याङ्क यू, नमस्कार।
लामो समयदेखि नेपालमा रबर खेतीको विषयमा अध्ययन गर्नुभयो, अहिले पनि नेपाल चाहिँ स्वरोजगार अथवा नेपालमै केही गरौँ भन्ने नेपालीको चाहना छ, के छ यो रबर खेती मार्फत चाहिँ यहाँका जनताहरूलाई समृद्धिको बाटोमा लान सकिने अवस्था छ कि छैन, तपाईँले गरेको यो अनुभवले के देखाउँछ?
म 32 वर्षदेखि यो रबर खेती नेपालमा रबर खेतीको अनुसन्धान गर्ने, विकास गर्ने, विस्तार गर्ने भनेर लागेको 32 वर्ष भयो र यसको ठुलो चाहिँ पोटेन्सियल, ठुलो मात्रामा सम्भावना छ। 6-7 वटा त अध्ययन भएको छ, नेपाल सरकारले गरेको छ, गए यो गोरखाली रबर उद्योगले गरेका छ र संयुक्त रूपमा सरकार गोरखालीले गरेका छ, होइन, निजी क्षेत्रले चाहिँ गरिया छ। जस्तो सांसद विकास कोषबाट हाम्रो यहाँको सांसद प्रदीप गिरीले, प्रेम गिरीले, उहाँ सरले पनि एउटा स्टडी, उहाँको संस्थाले पनि अभियानले पनि गरेका छ। यसरी ठुलो चाहिँ लगभग अहिलेको अवस्थामा 31,000 बिघामा झापा, मोरङ, सुनसरी, इलामको तल्लबेट, उदयपुर, होइन, अब सप्तरीसम्म र उता गोर्खा लमजुङ तनुको तल्लो भाग पनि रबर खेतीलाई उपयुक्त छ र 25,000 जनालाई रोजगारी सिर्जना गर्न सक्ने त्यस किसिमको क्षमता बोकेको यो प्राकृतिक औद्योगिक रबर बाली हो। त्यसमा एउटा ठुलो क्षमता छ, गर्न सकिन्छ, सबै छ, प्रुफ गरेर हामीले देखाएका छौँ र यसको एक ग्रेडको रबर बनाएको छौँ र अझ बनाउन सक्छौँ र त्यो स्तरमा हामी लागिपरेका छौँ।
तपाईँहरूले सुरुवात गर्नुभयो, रबर खेतीको सुरुवात गर्नुभयो र गोरखखाली रबर उद्योग चाहिँ तपाईँहरूले सुरुवात पनि गर्नुभएको थियो त्यतिखेर, तर त्यो रबर नै चाहिँ रबर उद्योग नै चाहिँ बन्द भएको अवस्था छ अहिले पनि, किन?
हजुर, म गोरखकाली रबर उद्योगको भूतपूर्व म विज्ञ पनि हो, कर्मचारी पनि हो। त्यो गोरखकाली रबर मेरो घर गोर्खामै परेकाले त्यो गोरखकालीलाई ल्याउनमा म पनि एउटा एकदमै सहयोगी थिएँ, भनौँ न, त्यसरी काम गरेँ। म 10 वर्षसम्म लगभग काम गरेँ र अहिले चाहिँ बाध्यताले अरू पनि इन्डस्ट्रीहरू, जस्तो अरू उद्योगहरू, होइन, चाहिँ उदयपुर सिमेन्टहरू अथवा हेटौँडा कपडाहरू, अब विभिन्न बिरगञ्जिर कारखाना, कृषि औजार कारखाना, बुडोल धाव कारखाना, जसरी एउटा धरायसी भएर गए, त्यसरी गोरखकाली पनि 3.5 वर्षदेखि बन्द छ। तर हामी गोरखकाली रबर उद्योग गैर आवश्यक नेपाली सङ्घको तर्फबाट, नाडा जुन अटोमोबाइल टायर एसोसिएसनको तर्फबाट, अब म आफै त्यसको चाहिँ फेरि ल्याउनु पर्छ भनेर त्यसको अभियानकर्ता यहाँ बसेर लेखेर, बोलेर, इन्टरभ्यू दिएर, होइन, छापेर, होइन, फेस टु फेस मिटिङ गराएर हाई लेभल छ, इभन प्रधानमन्त्री लेभलज्यूको लेभलमा पनि हामीले यो कुराहरू राखेका छौँ र छिट्टै त्यो गोरखालीलाई ल्याउनुपर्छ भनेर त्यो मान्यता हामी लाछौँ र सायद ढिलोमा 6 महिनाभित्र गोरखाली फेरिले पूर्ण जन्म लिँदैछ। त्यो एउटा राष्ट्रिय उद्योग हो, एउटा ठुलो भनौँ न, फेरि आफ्नो ऊ पनि छ। त्यो मात्रै नभएको यहाँ ठुला अरू टायर उद्योगहरू पनि आइरहेछन्। अहिले विराटनगरमा चाहिँ ग्रिन टायर भनेर आएको छ, चाहिँ अरू अरू टायरहरू, थुप्रै टायर इन्डस्ट्रीहरू पनि आउँदैछन्। अहिले भवन सबै निर्माणाधीन अवस्थामा छन् र मोटरसाइकल टायरहरू पनि आउँदैछन्, त्यसरी भएको छ र 6-7 वटा 5-6 वटा उद्योगहरू अरू पनि छन् फेरि नेपालमा। यता के छ भने नेपालमा कच्चा पदार्थ उत्पादन भयो भने कहाँ लगाएर बिक्री गर्ने मार्केट कहाँ छ भन्ने छ, त्यसले हाम्रो 50 वर्षलाई पुग्ने उद्योगहरू हाम्रो नेपालमै छन्। मैले भने 500 छन् र त्यसमा 300-400 जुत्ता चप्पल फ्याक्ट्री छन्, तिनीहरूलाई हामीले दिन सक्छौँ। र यहाँ सुरुगामा 20 करोड लागतमा अहिले चाहिँ अर्को एउटा इन्डस्ट्री टायर रबर इन्डस्ट्री पनि स्थापना भइरहेछ, अहिले कन्स्ट्रक्सनमा छ। दमकको सेजमा जुन औद्योगिक क्षेत्र बन्दछ त्यहाँभित्र एउटा चाहिँ एकजना आचार्य बाबु हुनुहुन्छ, उहाँ डक्टर हो, मेडिकल डक्टर हो, उहाँ अहिले दुबईमा बसेर व्यापार गर्नुहुन्छ। उहाँसँग उहाँले कम्पनी नै इस्टाब्लिस गरेर त्यहाँ ल्याउने 500,000 क्षमताको टायर ट्युब बनाउने, यो मोटरसाइकल टायर बनाउने त्यो किसिमको कम्पनी रजिस्टर गर्नुभएको छ र काम हुँदैछ। यस्तो किसिमको आफ्नै मार्केट छ, होइन गोर्खाली मात्रै नभएर मैले यो सन्दर्भमा मैले
भन्न खोजेको यस्तो चाम छ यसको चाहिँ नेपालमा अहिले पनि 50,00,000 प्रकारका चाहिँ प्लास्टिकजन्य सामग्रीको युज हुन्छ, प्रयोग हुन्छ। यतिका प्रयोग चाहिँ सबै हामी पर अन्तर्राष्ट्रबाट चाहिँ निर्यात गरेर ल्याउँछौँ, कमसेकम एउटा चाहिँ आफ्नै देशमा रबर चाहिँ उद्योग स्थापना भएको त्यो पनि बन्द भयो भनेपछि जनताले चाहिँ यस खेतीप्रति चाहिँ अलिकति निराशा पैदा भएको हो कि होइन, उहाँहरूको यो निराशालाई चाहिँ तपाईँहरूले अहिले कसरी जागरणमा पैदा गर्नु?
होइन, अब हामी त त्यसैमा विज्ञता पनि हासिल गरेका छौँ, होइन बाहिर गएर पनि अब अमेरिका जस्तोबाट पनि हामीले पढेका छौँ, अध्ययन गरेका छौँ, अनुभव लिएर छौँ, होइन। त्यसले गर्दाखेरि यो सबैलाई जस्तो यहाँले प्लास्टिक कुरा गर्नुभयो, अर्को सेन्थेटिक रबर हुन्छ, खानेजन्य चिज हुन्छ, तिनीहरूलाई हामीले विस्थापित गर्दै जानुपर्छ। जस्तो प्राकृतिक रबरमा जुन रबरको कुरा गरेको छु मैले, नेचरल रबर होइन, यो मात्रै लगभग 10,54,00,000,000,000 वार्षिक आय छ
नेपालमा,
वर्ष नेपालमा लगभग 11,00,000,000,000 रबर र रबरजन्य चिज आयात भइरहेछ भने, अब त्यो कुराहरूलाई हामीले तिनीहरूलाई नै हामीले स्थान दियौँ भने यी प्लास्टिकहरू बिस्तारै यो त वायुमण्डलको लागि पनि राम्रो होइन, होइन यो दूषित चिजहरू हो, यसलाई रियुज गर्न सकिँदैन, यसको विभिन्न माग महँगा छन् भने प्राकृतिक रबर त हामीले खेती गऱ्यौँ त रुखबाट आउने चिज भयो, यसलाई यो साधारण टेक्नोलोजी छ, होइन साधारण खेती गरेर चाहिँ यो गर्न सकिन्छ। हामीले
वातावरण हिसाबले चाहिँ कस्तो हुन्छ?
एकदमै राम्रो यो प्राकृतिक रबर खेती त भनौँ न एकदमै वातावरण हिसाबले पनि एकदमै राम्रो, होइन रोजगारीको हिसाबले पनि यो अब हामीले चोप मात्रै लिएर प्रशोधन गरेर कच्चा पदार्थ पनि निकाल्दैनौँ, त्यसबाट चाहिँ दाना फल्छ, होइन 6-7 वर्षले दाना फल्छ, त्यसको तेल चाहिँ साबुनलाई कच्चा पदार्थ हुन्छ, होइन अब उता पेन्टहरू बनाउन जुन घर रङ्गिन बनाउन त्यसको लागि कच्चा पदार्थ हो, त्यो छोक्रा वस्तुलाई खुवाइन्छ, होइन काठ पनि दाउरा पनि आउँछ, काठ पनि आउँछ, होइन मौरी पालन 6-7 वर्षपछि मौरी पालन गर्न सकिन्छ, मौरीको लागि
त्यसको फुल
तोरी तोरीको फुल जस्तै यसको लागि पनि चाहिँ एकदमै उपयुक्त हुन्छ। जस्तै इन्डियामा 40% मह उत्पादन रबर फार्मबाट आउँछ, महको हामी यहाँ भर्खर चराउन।
यसका प्रकारहरू कस्ता छन्? यो रबर खेतीको कुरा गर्छौँ हामी, होइन अहिलेसम्म चाहिँ कुशल प्राविधिक छैन, किसानले त्यसको कटिङ कसरी गर्ने, उत्पादन बढाउन के गर्ने भन्ने कुरा अहिलेसम्म छैन, न रबर खेतीका विज्ञहरू अथवा त्यसमा पढाइ हुने नेपालमा खासै विज्ञता हासिल गरेका मान्छेहरू छैनन्, नेपालमा पढाइ हुने सिस्टमै छैन।
हजुर,
अब कसरी खेती गर्नुपर्छ, यसका प्रकार कस्ता कस्ता हुन्छन्, कुन प्रकारको जाति चाहिँ ले छिटो अथवा धेरै आमदामी दिन्छ, यो किसानहरूले अहिले रबर खेतीमा आकर्षित हुनुहुन्छ भनिदिनुहोस् न, तपाईँ एउटा विज्ञान
एकदम एकदम हो ठिक छ एकदम। म त अब यो चाहिँ अब हामीले रामपुरमा अब कृषि क्याम्पसमा होइन अब क्रिस्चियन वन विश्वविद्यालयमा पनि यो कोर्स राख्नुपर्छ, थोरै थोरै कोर्स राखिएछ तर त्यस्तो किसिमको राम्रो राम्रो उहरू छैन, त्यसो हामीले उहाँलाई पनि यो कुरा प्रेरित गरेका छौँ। त्यहाँ प्रिन्सिपल त्यहाँका डिन साहबहरू जो मेरो साथी हुनु डिन हुनुहुन्छ, त्यहाँको चाहिँ भाइस चान्सलरहरू सरहरूलाई जो मलाई पढा गुरुहरू हुनुहुन्छ, त्यहाँको प्रोफेसरहरूलाई सबैलाई यो किसिमको मैले चाहिँ त्यो किसिमको एउटा उ गरेका छौँ। र अहिले इन्टरिममा अहिले एउटा चाहिँ केही समयको लागि 3-6 महिनाको लागि यहाँ विद्यार्थी रामपुर एग्रिकल्चर फरेस्ट्री युनिभर्सिटीका विद्यार्थीहरू 2-3 ब्याच आइरहनु भएको छ, उहाँहरूसँग म सम्पर्कमा छु, हिजो अस्ति पनि म 3-4 दिन थिएँ उहाँहरूसँग छु, उहाँहरूलाई चाहिँ ट्रेन गराउने होइन, अहिले जेटिजेटीवाला ट्रेन गराउने होइन, अब रन्जरहरूलाई ट्रेन गराउने किसिमको मैले त्यो किसिमले चाहिँ वन मन्त्रालयमा, कृषि मन्त्रालयमा, कृषि विभाग, वन विभाग, अब उद्योग मन्त्रालयमा यो कुराहरू हामीले राखेका छौँ। यसले गर्दाखेरि हामी त्यो म्यान पावर पनि डेभलप गर्दै जान्छौँ, होइन अब म मात्रै र हामी 1-2 जना मात्रै खास विज्ञहरू छौँ, त्यसले हामी भएको नै अब बाहिर विदेशी छौँ, तर हामी पनि अब नेपाल फर्केर यो आफैले सुरुवात गरेको, मैले 45 सालदेखि थापामा हनुमान रबरको यो गर्न सुरुवात गरेको, यसलाई अब आफ्नै चाहिँ माया, आफ्नै छोराछोरी जस्तो माया लाग्छ यो ट्रीहरू, त्यसर यो हामी अब नेपालमै बसेर गैरआवासीय नेपाली सङ्घलाई पनि यसलाई चाहिँ आबद्ध बनाएर हाम्रो मुना कृषि प्रमोसन कमिटी भन्ने छ एनआरएन गैरआवासीय, त्यसमा पनि म आफै आबद्ध छु। अर्को मुना कृषि लिमिटेड भनेर पब्लिक लिमिटेड कम्पनी भर्खरै चाहिँ कम्पनी रजिस्टर भएको छ काठमाडौँमा, यसमाबाट पनि हामीले एउटा प्रोग्राम ल्याएर राष्ट्रिय आविष्कार केन्द्र जुन महावीर पुन दाईले उहाँले चाहिँ सञ्चालन गर्नुहुन्छ, त्योसँग पनि हामीले जोइन्ट हामीले सम्झौता गरेका छौँ। उद्योग वाणिज्य सङ्घको चाहिँ कृषि उद्यम केन्द्रसँग सम्झौता गरेका छौँ। एनआरको कृषि प्रबन्धन समितिसँग पनि हाम्रो इन्स्टिच्युट अमेरिकामा रबरकै लागि नेपालमै काम गर्ने भनेर उहाँ अब आफू त बाहिर गयो, अब त्यहाँ गएर पनि अब चाहिँ फेरि चाहिँ फुल टाइम काम गरे पनि इन्स्टिच्युटै खडा गरेर हामीले काम गरेको थियौँ। त्यो सानोतिनो काम गरेर त्यहाँ बसेर भएन भनेर अब नेपाल फर्केको म अनौ 16 महिनादेखि 17 महिनादेखि यो एनआरको विज्ञ सम्मेलनमा आएको थिएँ पेपर प्रेजेन्ट प्रस्तुति गर्न। अनि सयौँ प्रेजेन्टेसनहरू अहिले विभिन्न कृषि मन्त्रालयमा, कृषि विभागमा, होइन नास्टमा, रोनास्टमा, कृतिपुर टियुमा, विभिन्न अमृत क्याम्पसमा, झापाको अब भर्खर हिजो आज मात्रै मैले एउटा चाहिँ मनोकामना कलेजमा पनि मैले ब्याचलरका स्टुडेन्टलाई एउटा आज प्रेजेन्टेसन गरेका थिएँ, त्यहाँ सर्वसँग गर्नुभएको थियो। त्यसरी हामीहरू यसरी किसानहरू अरू अस्ति पनि वन उपभोक्ता समितिहरूको अध्यक्षहरूलाई सबै जिल्लाभरका 20-25 अध्यक्षहरू बोलाएर प्रधानमन्त्री कृषि जुन परियोजना छ त्यसको जोनको प्रमुख जोनको म्यानेजर पनि आउनुभएको थियो, होइन रविन्द्र सुवेदी आउनुभएको थियो, डेफो साहब पनि आउनुभएको थियो, होइन अरू मेयर साहबहरू पनि आउनुभएको थियो, त्यसरी सुरुङ्गाको बेयरहरू सबैलाई राखेर हामीले यसरी प्रस्तुति गर्ने, होइन विभिन्न चाहिँ सहकारीहरूलाई पनि गरेर सबैलाई एउटा यो हामीले जानेको सिप छ, जुन ज्ञान छ, नलेज छ, त्यो हामी विस्तार गर्ने, त्यसलाई ऊ गर्ने किसिमले हामी यसरी सुरुवात गरेका छौँ र सबै कुरा सम्भव छ भन्ने किसिमले हामी प्रमाणित गर्दैछौँ। यसरी हामी अगाडि बढ्छौँ।
यसको अब अलिकति तपाईँले गरेको अनुभव र नेपालको वातावरण अनुसार, होइन नेपालको हावापानी अनुसार कस्ता बिरुवाहरू चाहिँ धेरै छिटो फस्टाउँछन्, कुन जात चाहिँ नेपालमा सुटेबल छ र आम्दानी पनि बढी लिन सक्छ?
राइट, एक्ज्याक्टली हामीले चाहिँ पहिला 2046 अब चाहिँ 4 जातहरू ल्याएको थियौँ, मलेसियाको, इन्डोनेसियाको, इन्डियाको, थाइल्यान्डको जात ल्याएर परीक्षण गरेका छौँ। त्योमध्ये त्यो RRIM 600 भन्ने मलेसियाको RRIM भनेको रबर रिसर्च इन्स्टिच्युट अफ मलेसिया 600 जात बेस्ट जात अहिले हाम्रो प्रमाणित भएको छ। त्यही जातलाई हामीले अब विस्तार गर्दैछौँ त्यसैलाई, होइन अरू जातहरू फेरि अहिले चाहिँ इन्डियाले अरू राम्रा जातहरू, हाइब्रिड जातहरू, अरू किसिमका चाहिँ हाई उत्पादन, हाई यिल्डिङ भन्छौँ, बढी उत्पादन दिने अनि रोग किरा नसक्ने
नलाग्ने
त्यस किसिमको त्यो RRIM 429 भन्ने जात छ, त्यो जात ल्याउँदैछौँ। हाम्रो संस्था चाहिँ हामी यो इन्टरनेसनल रबर रिसर्च एन्ड डेभलपमेन्ट बोर्ड भन्ने छ मलेसिया, जस्तो ओपेक भन्ने छ तेलको संस्था थिए, रबरको चाहिँ इन्स्टिच्युट त्यस्तो किसिमको इन्टरनेसनल इन्डियामा बोर्ड छ, त्योसँग हामी चाहिँ एकदमै अब नजिक छौँ। हामी उयोसँग हाम्रो राम्रो नेटवर्क बनाएको छौँ, इन्डियाको रबर बोर्ड, चाइनाको रबर बोर्ड, मलेसियाको रबर बोर्डसँग हामी सबै नेटवर्क गरिसकेका छौँ। त्यो चाहिँ मलेसियाको जुन पहिलाको मैले
त्यसको बिरुवा नेपाल ल्याउने अथवा नेपालमै प्लान बनाउने कसरी चाहिँ
हामीले पहिला त बढेर सिस्टम ल्याउँछौँ, उता बढ भनौँ न कलमी गरेर ल्याउँछौँ, अनि त्यो ल्याएर हामीले त्यसलाई मदर प्लान्टको रूप जुन जात हो त्यसलाई मदर प्लान्टको रूपमा हामीले हुर्काउँछौँ। 3-4 ठुलो भइसके पछाडि अनि चाहिँ हाम्रो बिउ त यहीँ छन्, हजारौँ केजी बिउ त यहीँ उत्पादन भएको छन्, त्यो बिउलाई उमारेर हामी त्यहाँको त्यो हामी मदर प्लान्टबाट बर्ड झिक्छौँ, मुना झिकेर अनि त्यसलाई चाहिँ भनौँ कटिङ गरेर लर हामी जोड्छौँ र यसरी त्यसलाई चाहिँ अरू बिरुवाहरू नर्सरीबाट उत्पादन गर्छौँ। अहिले हामी अहिले हामी चाहिँ सानसाना नर्सरी हो, 10,000-5,000 क्षमताका नर्सरी अहिले पनि छन्। अब हामी यसलाई विस्तार गर्न भनेर अब लगाइरहेछौँ, एरिया पनि विस्तार गर्ने, नर्सरी पनि राख्दै जाने, र अहिले चाहिँ सुरुमा चाहिँ हामीले यस वर्ष चाहिँ 30 चाहिँ रबर जोनको जुन अफिस छ चन्द्रगढीमा 30 विस्तार गर्दैछौँ। त्यसलाई सकिन्छ भने यसै पटक 100 हेक्टर 150 बिघामा हामीले चाहिँ प्लान्ट अर्को वर्ष प्लान्टेसन गरेर नर्सरी राख्ने तयारी गर्दैछौँ। अब कति अब 1-1.5 महिनामा हामी सबै कति गर्न सक्छौँ, अहिले विभिन्न वनउपभोक्ता समितिले लोन हामीलाई बिरुवा चाहियो, हामी 100 हेक्टर छ, 200 हेक्टर छ, 50 हेक्टर छ, होइन भनेर विभिन्न किसिमका कुराहरू अहिले आइरहेछन्, लिखित रूपमा फेस टु फेसमा आइरहेछौँ। हामी यसलाई समेटेर हामी अब चाहिँ बिस्तारै हामी जाँदैछौँ र मुख्य कुरो प्रधानमन्त्री कृषि आधुनिक परियोजनाको रबर जोनले इनिसिएटिभ लिन पऱ्यो, होइन अब यो बिँड तात्नुभन्दा पित हुन्छ नि, पित तात्नु पऱ्यो, त्यसर्थ त्यो जोनको उद्देश्यअनुसार त्यसको लक्ष्यअनुसार काम गर्नु पऱ्यो। त्यहाँ अहिले तपाईँले विज्ञता कुरो त्यहाँ अहिलेसम्म रबर जोनमा के अरे रबर जोन अफिस छ त्यहाँ विज्ञ छैन, त्यहाँ हायर गर्नुपर्छ सरकारले, को हो क्वालिफाइड मान्छे, योग्य अनुभवी मान्छे हायर गर्नु पऱ्यो, होइन त्यसलाई नियुक्ति दिनु पऱ्यो, उसलाई जिम्मा दिनु पऱ्यो, तपाईँले यो काम यो समयभित्र यो गर्नु पऱ्यो भनेर गर्न सक्नु पऱ्यो र त्यो अनुसार जान पऱ्यो।
अलिकति यसको हावापानी जस्तै झापाको तपाईँले जुन हावापानी अहिले महसुस गर्नुभयो, आजभन्दा 30 अगाडि तपाईँहरूले झापामा परीक्षण पनि गर्नुभएको हो रबर खेतीको, होइन त्यो परीक्षणलाई हेर्दाखेरि रबर खेतीका लागि झापाको हावापानी माटो कतिको सुइटेबल छ?
अत्यन्त सुइटेबल रहेछ, किनभने अब मैले चाहिँ यो सम्बन्धी स्टडी मैले केरलामा गरेँ, अनि मैले त्यहाँ भनौँ न 32 अगाडि अध्ययन गर्दैमा म फर्कँदैमा मलाई थाहा हो कि नेपालमा झापा मोरङ सुनसरीमा हुँदो रहेछ भनेर मलाई चाहिँ मलाई मनमा लागिसकेको थियो म त्यो हुन्छ भन्ने कुरो. त्यसपछि हामीले चाहिँ इन्डियाबाट त्यो चाहिँ रबर बोर्ड इन्डियाबाट हाई लेभलको टिम उच्चस्तरीय टिम ल्याएर सर्भे गरेर छ. मैले रिपोर्ट
सर्भे
गरेको छु होइन, त्यो ल्याएर हामीले गऱ्यौँ. त्यसपछि हामीले टेस्ट गऱ्यौँ, पाइलट प्रोजेक्ट चलायौँ, सक्सेस भयो होइन. त्यही आधारले नास्टको होइन म एवार्ड विनर पनि हो होइन, एवार्ड साइन्टिस्ट हो म होइन. त्यसरी गरेर अत्यन्त उपयुक्त यहाँको हावा पानी टेम्परेचर ह्युमिडिटी रेनफल होइन आर्द्रता जुन छ उचाइको हिसाबले अनि माटोको हिसाबले यो त्यो चाहिँ देशान्तरको हिसाबले अक्षांशको हिसाबले यो चाहिँ ट्रेडिसनल र नन ट्रेडिसनल भन्ने एरिया हुन्छ. जस्तो केरला चाहिँ ट्रेडिसनल परम्परागत रबर भएको भयो, एमाजन जस्तो ब्राजिलको भयो. त्यस्तै हाम्रो नन ट्रेडिसनल भनेको चाहिँ चाइना होइन बङ्गलादेश है, यो इन्डियाको पनि पहिला तिन चारवटा मात्रै स्टेटमा रबर हुन्थ्यो. आसाम उतातिर चाहिँ केरला तामिलनाडु कर्नाटकतिर हुन्थ्यो, कन्याकुमारी मात्रै हुन्थ्यो. अब अहिले इन्डियाको 18 स्टेटमा त्यस्तै किसिमको जातहरू आयो जुन नन ट्रेडिसनल एरियामा पनि रबर हुन्छ भनेर. यो इन्डियाको नर्थ यो उत्तर पूर्वी भारत भन्छ त्यहाँ सेभेन सिस्टर भन्छ, सातवटा देश आसाम मेघालय त्रिपुरा मिजोरम मणिपुर अरुणाचल प्रदेश र वेस्ट बङ्गाल भनौँ हाम्रो छिमेकी जिल्ला भयो, हाम्रो छिमेकी प्रान्त भयो के अरे भनौँ न इन्डियाको प्रान्त भयो. त्यहाँ समेत पनि यो त्यही एउटा रेन्जमा पर्दो रहेछ. त्यही रेन्जको उचाइको हिसाबले अक्षांश मैले भने अक्षांश देशान्तरको रेनफलको रेन्जको टेम्परेचर जुन चाहिने पनि हो होइन, मिनिमम 10 तल जानु भएन होइन, 35 जानु भएन माथि डिग्री सेन्टिग्रेड. रेनफल पनि चाहिँ 1800 मिलिमिटरभन्दा बढी पानी पर्ने रेन्ज पर्दो छ होइन, सबै किसिमले ह्युमिडिटी भनौँ न 75% त बढी रहेछ यहाँको आर्द्रता
उचाइको हिसाबले.
उचाइको हिसाबले चाहिँ हामी 500 मिटरसम्म अहिले गइरहेछौँ, हामी 900 मिटरसम्म जान सक्छौँ. जस्तो चाइनाले त्यो हाइनान 1 भन्ने जात निकालेको छ चाहिँ SCATC-10 भन्ने जात निकालेर त्यो चाहिँ 900 मिटर छ. भेटनामले 900 मिटर 1000 मिटर छ रबर खेती गरिरहेछ उनीहरू होइन, उनीहरू संसारका रबर किङ भा रबरका राजा भएको छन् उनीहरू होइन. त्यस्तै किसिमको छ. त्यसले हामीले त्यो जात ल्याउने चाइनासँग हामीले चाहिँ कुराकानी गरौँ, डाइलगहरू गइरहेछौँ होइन, मिटिङहरू फेस टु फेस मिटिङ. म लन्डनमा गएको थिएँ 2013 आजभन्दा चाहिँ 6 वर्ष अगाडि. उनीहरू दिन तयार छौँ, त्यो कुरो हामीले मन्त्रालयमा कृषि मन्त्रालयमा राखेका छौँ. अनि चाहिँ अब त्यो कुरोहरू अलिकति हामीका सिस्टमै ढिलो छ हामी यो यसले गर्दाखेरि हामीलाई यो अगाडि गर्न भने जस्तो गर्न सकेन. तैपनि हामी निरन्तर त्यसमा लागेका छौँ, त्यो जात पनि ल्याउन सक्छौँ र यसरी भइरहेका चाहिँ सबै किसिमले उपयुक्त भएकोले त्यसमा झापा मोरङ सुनसर र इलामको तल्लो बेल्ट मैले भने जस्तो अहिले इलामको तल्लो बेल्ट
जुन चुरे क्षेत्र
हजुर
चाहिँ तराईकै अलिक उत्तरी साइडमा चाहिँ
एक्ज्याक्टली. र बाई द वे मैले एउटा कुरो यहाँलाई थपेँ, मैले प्रधानमन्त्रीज्यूलाई हामीले एरानको टिम गरेर भेटेको थियौँ. प्रधानमन्त्रीज्यूले लो चुरे क्षेत्र मैले कुराकानी राखेँ, लो यो चुरे क्षेत्रमा पनि सबै रबरले भर्नुपर्छ है तिलकजी भनेर मलाई इभन वर्तमान प्रधानमन्त्रीज्यूले पनि हामीलाई भन्नुभएको छ, फेस टु फेस कुरा हुँदै भन्नुभएको छ. त्यसरी अब नेपाल सरकारले नै यसलाई इनिसिएटिभ लिएर होइन त्यता उपयुक्त जातहरू ल्याएर नर्सरी राखेर ट्रेन जानु किसानहरूलाई पनि तालिम दिने होइन, महिला समूहहरू होइन वनउपता समितिहरूलाई होइन अरू जेटी जेटीहरू रेन्जरहरूलाई अफिसरहरूलाई त्यो दिन सक्ने क्षमता हामीसम्म छ. हामी भएन भने हामी अरू चाहिँ विज्ञहरू हामी बाहिरबाट इन्डियाबाट ल्याउँछौँ अथवा ल्याउन सक्ने हाम्रो नेटवर्क पनि बनाएको छौँ तर अब एउटा संस्थागत रूपमा आउनु पर्यो र यसलाई गर्नुपर्छ. हजुर
अहिलेसम्म जम्मा जम्मै झापामा 500 हेक्टर जमिनमा रबर खेती लागेको देखिन्छ
हजुर
होइन, जम्मा झापामा
500 तथ्याङ्कमा 555 आएको छ अस्तिको रिपोर्टमा
हजुर,
त्योभन्दा बढी छ.
अब कल्पनै गरौँ जस्तै अहिले 10 अर्ब रुपियाँ जतिको रबरका सामग्रीहरू आयात हुन्छ नेपालमा वर्षेनी
राइट
है, अब यसलाई फुलफिल गर्नलाई चाहिँ कति हेक्टरमा चाहिँ हामीले रबर खेती गऱ्यौँ भनेदेखि नेपाल आत्मनिर्भर बन्ला?
हामीले अहिले रिपोर्टमा चाहिँ 20,400 हेक्टर चाहिँ रिपोर्टले देखाएको छ. कृषि मन्त्रीज्यू वर्तमान अघिल्लो कृषि
मन्त्रीज्यू
खनाल हुनुहुन्थ्यो, उहाँ खनाल सर
हामीले धेरै गर्नु छ
त्योले उहाँले एउटा चाहिँ एउटा रिटिपोर्ट टिम बनाइदिनु भएको वन मन्त्रालयको होइन, नारको होइन, अब उद्योग वाणिज्य सङ्घको हामी एनआरएनको अनि कृषि मन्त्रालयको कृषि विभागको टिम भनेर 10 सदस्यीय बनाउनु भएको थियो. त्यो टिमले रिपोर्ट चाहिँ 20,400 हेक्टर उपयुक्त छ भनेको लगभग 31,000 बिघा उपयुक्त छ. त्योमध्ये हामीले आधा मात्रै गऱ्यौँ भने हामी आत्मनिर्भर गर्छौँ, देश आत्मनिर्भर हुन्छ, रबरमा आत्मनिर्भर हुन्छ र 50 वर्षलाई पुग्ने हाम्रो आफ्नो मार्केट पनि छ. फेरि यति छ कि मार्केट हाम्रो होइन, अहिले चाहिँ
हामी निर्यात पनि गर्न
सक्छौँ. हामी लगभग 10 अरब बराबरको यहाँ अहिले चाहिँ हामी
खपत गरिरहेछ
होइन, दस अरब बराबरको हाम्रो फ्युचरलाई हाम्रो आफ्नै मार्केट छ, दस अरब बराबरको लगभग अरबको हामी एक्सपोर्ट गर्न सक्छौँ, जस्तो अब इन्डियामा अब धेरै ठुलो देश, चाइना धेरै ठुलो देश, उनीहरूलाई ठुलो डिमान्ड आवश्यक छ नम्बर भनौँ न, उनीहरूलाई अझै छ, उनीहरू त भनौँ न चाइनाको त आफ्नो एरियाहरू जति कभर गरिसक्यो, उसले अब 7 लाख हेक्टर चाइनाले रबर प्लान्टेसन गरेर ऊ अफ्रिकामा गएर रबर खेती गरिरहेको छ, बिलियन डलर आरआरआई रबर र राइसमा धानमा अफ्रिकामा गएर रबर खेती गरिरहे, थाइल्यान्डमा गएर रबर खेती गरिरहे, चाइनाका चाहिँ भनौँ न
हाइनान
पनि छ, उद्योगीहरू हाइनान ग्रुप ठुला ठुला ग्रुप छन्, जस्तो हाइनान ग्रुप छ चाइनामा, त्यसको 3 लाख हेक्टर मात्रै एउटा ग्रुपले रबर खेती गरिरहेको छ भनौँ, अरू देशमा गएर त्यस्तो छ भने हामीले चाइनालाई हाम्रो टाढाको मार्केट
अहिले त यसैमा थपौँ, नेपालमा अहिले पनि सरकारी जमिनहरू त्यतिकै खाली होइन खोला कुदिरहेछ, एक त यसले भूक्षय पनि रोक्ने काम गर्छ जराले होइन, कटान नदी कटानलाई पनि, अब यसतर्फ चाहिँ सरकारको चाहिँ के छ, तपाईँ सरकारसँग पनि डायलग गर्नुभएको छ, सरकारसँग वार्ता गर्नुभएको अवस्था छ, के छ त उहाँहरूले जमिन उपयोग गर्न दिने या नदिने या सरकारकै तर्फबाट चाहिँ रबर खेती गर्ने के सम्भावना देख्छ?
ए हजुर, यता एउटा त चाहिँ 2073 मक्सिर 7 गते एउटा चाहिँ राजपत्रमै रबर खेतीको बारेमा आएको छ, त्यो राजपत्रमा उल्लेख भएर संसदले कानुन बनाएको छ, त्यसले पनि खुल्ला गरेको छ, एउटा कुरो चाहिँ भर्खर अन्तर मिनिस्ट्री मन्त्रालयको बिचमा पनि यो एग्रोफरेस्ट्री नीति भनौँ न वन नीतिमा रबर परेको छ, त्यसले हामीलाई कुनै पनि कानुनले छेक्दैन, त्यसले गर्दाखेरि अहिले अब चाहिँ वन ऐन आउँदैछ त्यसमा पनि रबरको इन्भल्भ रबरको पनि त्यसमा पनि परेको छ, त्यसले गर्दा कुनै पनि नियम कानुन ऐनले रबर लाई खेती गर्न रिसर्च गर्न खेती गर्न प्रमोसन गर्न व्यवसाय गर्न रोक्दैन, सरकारको त्यस किसिमको राम्रो नीति आइरहेछ, र त्यसरी हामीले अहिले जुन खाली जुन वन क्षेत्र भन्नु हो, झापा जिल्ला मात्रै 15,000 हेक्टर वन क्षेत्र खाली
छ,
खाली रहेछ भन्नुहोस्, अब रतुमाईको त्यही छ होइन, उता होइन जुनसुकै
नदीनालाको छेउमा किन नदी किनारमा जति छ
राइट, जुन यहाँले नदीनालाको कुरा गर्नु, जुन चाइनाले आएर सर्वे गरेका थियो होइन, खोलाको तल पनि बानी भनेर गरेका छ होइन, त्यसमा चाहिँ 7,200 जग्गा चाहिँ त्यो नदीको कटानभित्रबाट जग्गा उपलब्ध हुँदैछ, त्यो मध्ये सबै ठाउँ त रबर नै होला, त्यो मध्ये 7,200 बिघामा मध्ये भनौँ न आधामा भनौँ न 3,320 बिघामा मात्रै रबर खेती गर्न सकियो भने पनि त्यसले पनि एउटा ठुलो हुन्छ, त्यस्तो वन क्षेत्रको
सामुदायिक वनकै कुरा,
सामुदायिक कुरा हजुर, त्यत्रो हामी चाहिँ 59 सामुदायिक वन छन् झापामा, मोरङमा 129 रहेछन् हेर्नुहोस् सामुदायिक वन, त्यत्रो रहेछन् होइन, त्यस्तै इलाममा छन् उता सुनसरीमा छन्, त्यो क्षेत्रमा हामीले चाहिँ गर्न सक्यौँ भने कत्रो रोजगारी हुन्छ, एउटा हरियाली पनि भयो, रोजगारी पनि भयो, कच्चा प्रथा आयो पनि भयो, पछि फ्युचरलाई यो चाहिँ सिसो लगाउनुभन्दा टिक लगाउनुभन्दा होइन मसला लगाउन कदम लगाउनु सट्टा त यो त बहु आयामिक हो, फेरि इन्डस्ट्रियल क्रप हो, बहु आयामिक क्रप हो, 5-6 वर्षदेखि नै उत्पादन हुन्छ, 3-4 वर्षसम्म अरू बाली लगाउन सकिन्छ, अदुवाहरू हलेदोहरू होइन, अब चाहिँ कफी चियाहरू होइन, अरू जडीबुटीहरू चाहिँ अब जस्तो अरू मसाला बालीहरू जुन 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 त्यसरी तरकारी खेती 3-4 वर्ष छ
पनि
गर्न सकिन्छ, फेरि अलिक दुरी बढायो भने पछाडि पनि गर्न सकिन्छ, यो जस्तो चाहिँ विकल्पमा अरू हामीले नचिनेर होइन यस्तो किसिमको चाहिँ हामी पछाडि परेर
अहिले निजी क्षेत्रबाट होइन प्राइभेट सेक्टरबाट पनि रबर खेतीमा केही आकर्षण देखिएको छ,
हजुर,
जस्तै अहिले सामुदायिक वनलाई छोडौँ, सरकारी जग्गा जमिनलाई छोडौँ, निजी चाहिँ जुन 1 हेक्टर 2 हेक्टर चाहिँ 1 बिघासम्ममा खेती गर्ने किसानहरूका लागि चाहिँ के भन्नुहुन्छ, उहाँहरूले खेती गरे भने कस्तो चाहिँ खेती गर्नुपर्छ, कसरी समन्वय गर्ने होइन, कसरी सम्पर्क गर्ने, उहाँहरूलाई के भन्न चाहन्छ?
त्यो होइन, 5 रोपनीदेखि लिएर 25 बिरुवादेखि माथि जति लगाइनु हुन्छ, 25 रुखाहरू लगाउनु पऱ्यो, त्यसमा 1 बिघा 2 बिघा 5 बिघा 10 बिघा 50 बिघा जति लगाए पनि भयो, 100 बिघा लगाए पनि हो, उहाँहरूले आफ्नो सम्बन्धित नगरपालिका अथवा गाउँपालिकामा सम्पर्क गर्नु पऱ्यो, त्यहाँ चाहिँ कृषिको त अफिस छ, त्यहाँ चाहिँ एप्लाई गर्नुपऱ्यो, एप्लिकेसन दिनु पऱ्यो, त्यसले चाहिँ अनि रबर जोन झापालाई सम्पर्क गर्छ होइन, अथवा चाहिँ ज्ञान केन्द्रलाई सम्पर्क गर्छ, अथवा डेफो कार्यालयलाई झन् जिल्ला वन कार्यालय सम्पर्क गर्छ, र त्यो मार्फत अथवा उहाँले हामीलाई डाइरेक्ट मुना कृषि लिमिटेड भन्ने छ, अथवा चाहिँ एनआरएनको कृषि प्रबन्धन समिति छ बालुवाटारमा अफिस छ, त्यसलाई सम्पर्क गर्ने गरे पनि भयो, त्योभन्दा पनि लोकल स्तरमा नै होइन आफ्नो वनभुक्ता समितिमालाई ऊ गरे पनि भयो होइन, त्यो त्यसरी गरेर नगरपालिका र गाउँपालिकाले यो इनिसिएटिभ लिइदिनु पऱ्यो, किनभने आफ्नो देशको मार्केट छ होइन, अब यस्तो अब 1,000 बिघा जग्गाहरू खाली भएको छ, सबै युवाहरू बाहिर गएका छन् होइन, त्यसले गर्दाखेरि अनि बाहिरको पनि अहिले चाहिँ लगानी ल्याउने एनआरएनले ल्याउनु 10 अरबको लगानी ल्याउन लागिरहेछ, त्योबाट पनि एउटा केही काम गर्न सकिन्छ हैन जो सरकारले पनि इनिसिएटिभ लिएर आफ्नो नगरपालिका गाउँपालिकाको कृषि अफिसमा गएर उहाँले कुराकानी राख्न पर्यो हैन त्यसपछि रबर जोनलाई अफिसमा एप्लाई गर्न पर्यो रबर जोनमा सञ्चालन समिति छ त्यसलाई हामी रबर खेती गर्छौँ हामीलाई प्राविधिक चाहियो हामीलाई यो मार्केटको व्यवस्था गर्नु पर्यो भन्नु पर्यो उहाँले रबर जोनले हामीलाई सम्पर्क गर्नु पर्यो त्यसको ग्यारेन्टी चाहिँ हामीले छौँ मार्केटकोलाई पनि ग्यारेन्टी हामी लिन्छौँ होइन लिन पर्यो सरकारले लिन पर्यो अथवा मुना कृषि लिमिटेडले लिन्छ लिखित रूपमा लिन्छ होइन यसरी हामी गरेर
अझै किसानहरूले अब तपाईँ एउटा विज्ञताको हिसाबले तपाईँको कुरा सुनिरहँदा एउटा किसानहरूमा उत्सुकता पनि जाग्या हुन्छ है एउटा बोट रबरबाट अथवा तपाईँले 25 बोटसम्म लगायो भने एउटा परिवार आत्मनिर्भर बन्छ भन्ने जुन कुरा गर्नुभयो एउटा बोटबाट कतिसम्म आमदामी लिन सकिन्छ अहिलेको बजार मूल्य अनुसार होइन एउटा फ्यामिली चल्नलाई चाहिँ त्यसले पुग्छ कि पुग्दैन के छ अवस्था
हजुर
अनि यो चोप लिने सिस्टम पनि भनिदिनुहोस्
हजुर अनि एउटा चाहिँ कमसेकम एउटा रुखबाट चाहिँ 750 देखि 1000 रुपियाँ आउँछ
पर डे
होइन वर्षको होइन वर्षको चाहिँ आमदानी चाहिँ 750 रुपियाँदेखि 1000 रुपियाँ आउँछ भनौँ नेट प्रफिट त्यति आउँछ तर कमसेकम 1 बिघा भएको भए अझ राम्रो हुन्छ 1 बिघाको प्लट अथवा 1.5 बिघा
एक बिघामा कति बिरुवा आँट्न सक्छ त्यो पनि
बिघामा 325 वटा बिरुवा आँट्छ 325 वटा 1 बिघामा त्यो चाहिँ 12x15x15 फिटमा लाउँदाखेरि र त्यसको चाहिँ 1 बिघाबाट नेट आम्दानी खुद आम्दानी सबै खर्च कटाएर 3 लाख रुपियाँ आम्दानी हुन्छ वर्षको
खर्च कटाएर
रबर त्यसमा फेरि अरू लाउन सकिन्छ त्यहीभित्र कुखुरा पाल्न सकिन्छ त्यहीभित्र हाँस पालन गर्न सकिन्छ त्यहीभित्र खराई पाल्न सकिन्छ त्यहीभित्र मौरी राख्न सकिन्छ होइन दाना आउँछ होइन त्यसले अरू अरू पनि फाइदा हुन्छ रबर मात्रै होइन अरू आउँदाखेरि त लगभग 4 लाख 5 लाख त बिघाको आम्दानी हुन्छ
त्यसबाट कति वर्षसम्म आम्दानी लिन सक्छ
त्योबाट लगातार 28-29 वर्षसम्म होइन 6-7 वर्ष त आम्दानी वेट गर्नुपऱ्यो 3-4 वर्ष त अन्तर्बाली भए मैले अहिले भने अन्तर्बाली गर्न सकिन्छ अनि त्यसपछि लगातार 28-29 वर्ष गर्न सकिन्छ र अनि 35 वर्ष भने चाहिँ पहिलाको 6-7 वर्ष र 28-29 वर्ष 35 वर्ष हो अनि 35 वर्ष रुख कटाइदिने अनि एउटा कुरो मलाई यहाँलाई भन्छु
हजुर
एउटा राष्ट्रिय किसान आयोग भने अहिले जुन छ नि अहिले त किसान पेन्सनको कुरा आइरहेछ किसान राष्ट्रिय किसान आयोगले किसान पेन्सन हुनुपर्छ भनेर चाहिँ प्रस्ताव नेपाल सरकारले राखिरहेछ भनौँ न राख्नुभएको छ उहाँहरूले त्यसले गर्दाखेरि यो चाहिँ यो बाली चाहिँ किसानको लागि पेन्सन हो किन 35 वर्ष पछाडि काट्दाखेरि 1.5 बिघामा लगभग 9000 क्युफिट काठ आउँछ अहिलेको मूल्य पनि मूल्यले लगभग 80 लाखको काठ आउँछ हेर्नुहोस् रबरको काठ जुन सिसो स्वर हुन्छ टिक भनौँ सिसोभन्दा राम्रो छ
टिक काठ चाहिँ विशेष केमा प्रयोग हुन्छ
यो काठ चाहिँ घरहरू बनाउन प्लाइवुड बनाउन होइन फर्निचरहरू बनाउन अहिले नेपालमा फर्निचर मलेसियाको काठ आइरहेछ अस्ति ठुलो औद्योगिक इन्टरनेसनल औद्योगिक काठको फर्निचर सम्बन्धी औद्योगिक प्रदर्शनी हुन्छ त्यो हुन्छ एक्जिबिसन अथवा प्रदर्शनी हुन्छ मलेसियाको चाहिँ हजुर एक्जिबिसन हुन्छ त्यहाँ चाहिँ मलेसियाको काठ आइरहेछ भियतनामको काठको फर्निचर आइरहेछ झापामा म कतिपय किसान कहाँ जान्छु उहाँहरूका रबर वुडको काठ आइरहेछ कहाँबाट ल्याउनु हुन्छ सिलगढीबाट रबर वुडको चाहिँ हामी फर्निचर ल्यायौँ भन्नुहुन्छ रबरको काठ आछ लगभग सबै काठ गरेर लगभग 7 अरबको काठ आउँदछ नेपालमा होइन त्यो आउँछ त्यसमा रबर वुड पनि आउँदछ त्यति भनौँ न जस्तो मलेसियाको रबर वुड भनौँ न युरोप जान्छ अमेरिका जान्छ भनौँ न उता अस्ट्रेलिया जान्छ मलेसिया इन्डोनेसियाबाट भनेपछि यता पनि आउँछ त्यसले त्यो यति भ्यालुएबल छ कि त्यति राम्रो हुन्छ त्यसले गर्दा मैले भन्न खोजेको त्यो 80 लाख रुपियाँ 1.5 बिघाको काठबाट भनौँ न 20 लाख रुपियाँ काठ भने यताउता सबै गर्दाखेरि 60 लाख रुपियाँ 1.5 बिघामा एक मुष्ट बोनस आउँछ किसानलाई भनेपछि भनौँ न भोलि 35 वर्षको अहिले लगाउनु भयो
खेती छोड्दाखेरि पनि
अनि अरू कुनबाट खेती आउँबाट मलाई भनौँ कुनै पनि खेती छैन त्यसबाट आउने त्यसले गर्दाखेरि अब चाहिँ टिकबाट त आउँदैन टिकलाई नै 15-20 वर्ष 25 वर्ष 30 वर्ष वेट गर्नु पर्यो सिसोलाई पनि राम्रो त्यो मसला बालिनलाई नि उयो गर्नु पऱ्यो अहिले यहाँ झापामा चाहिँ मसलाको अलि छ क्या मलाई पहिलेदेखि यो मसला लगाउनु पर्ने हुँदैन यो राम्रो खेती होइन भन्थे अब यहाँ राम्रो कुराको यहाँ चाहिँ अलिक ढिलो भयो त्यो कारणले गर्दा विविध कारणले गर्दा म पनि बाहिरिन पऱ्यो त्यसले गर्दा अब फेरि आछौँ र यस्तो किसिमको औद्योगिक व्यवसायलाई जोड दिएर विशेष गरेर यो चाहिँ अहिले गाउँपालिका र नगरपालिकाले यो इनिसिएटिभ लिनु पऱ्यो हामी यस्ता भनौँ न अलिक जानै परेका विज्ञलाई हामीलाई बोलाउनु पऱ्यो उहाँले हामी उहाँलाई ट्रेन गराउँछौँ उहाँका किसानहरूलाई यहाँका किसानहरूलाई भनौँ समितिहरूलाई विभिन्न सहकारीलाई युथहरूलाई युवाहरूलाई
अब अझै प्रश्न भनिदिनुहोस् न तपाईँ एकजना विज्ञता जस्तै जुन कार्यक्रम सञ्चालन छ अहिले झापामा रबर जुन कार्यक्रम सञ्चालन छ है यो जुन कार्यक्रमले लिएको लक्ष्य अथवा यसले गरिरहेको काम चाहिँ कतिको सन्तोषजनक छ के लाग्छ
होइन एक्चुअली म चाहिँ सन्तोष म चाहिँ मान्दिनँ राम्रो छैन होइन किनभने अब ड्राइभर बिना ड्राइभर बिना चाहिँ गाडी चलाउँछु भनेर हुन्छ, पाइलट बिना प्लेन चलाउँछु भनेर हुन्छ, हेलिकप्टर पाइलट बिना हेलिकप्टर चलाउनु
अहिले प्रोत्साहन मात्रै गर्दै
गरेको छ, तर त्यो चाहिँ न्यूनतम छ, त्यसलाई अलिकति यसलाई समष्टि रूपमा अगाडि बढाउनु पर्छ,
वैज्ञानिक
हिसाबले खेती गर्नु पऱ्यो होइन, यो बोलेर मात्रै भएन होइन, एउटा राम्रो किसिमको राम्रो किसिमले चलाउनु पऱ्यो, त्यसले गर्दा त्यहाँ चाहिँ विज्ञ हुनु पऱ्यो होइन, त्यसै गरेर उसलाई जिम्मेवार दिनु पऱ्यो, 100% 100% 100% नहोला 90% उपलब्धि हुने गरेर काम गर्नु पर्यो, हामी चाहिँ 10-20% 20-50% भयो भने के नै गऱ्यौँ भन्छौँ, हाम्रो त्यसरी होइन, हामी पछाडि पर्न कारण देश पछाडि पर्न कारण हाम्रो सबै किसिमको कृषि उत्पादनहरू हामी एउटा गुन्द्रुक पनि बाहिरबाट आउँछ यस्तो अवस्था छ होइन, त्यसले गर्दाखेरि अब यो दुईवटा हलोले जोत्नु पऱ्यो, एउटा चाहिँ किसानको हलोले जुन देशको कृषि मन्त्रालयको हलोले अथवा कृषि विभागको हलोले, एउटा एनआरएनको हलोले उन्न जातको हलोले, दुईवटा हलोले जोत्यौँ भने यो देशमा कृषिमा समृद्धि आउँछ, एक्लै गर्छु भनेर चाहिँ मन्त्रालयले पनि हुँदैन होइन, अब कृषि विभागले पनि हुँदैन, जुनले पनि हामी एनआरएनहरूलाई पनि जोडेर
के पाउनुभयो सर, तपाईँले अहिले झापाका सामुदायिक वनहरूमा पनि पुग्नुभयो, त्यहाँका कार्य समितिसँग, त्यहाँका वन सञ्चालक समितिसँग पनि पुग्नुभयो होइन, यहाँको चाहिँ जोन कार्यक्रमका अधिकृतहरूसँग पनि तपाईँले छलफल गर्नुभयो, के पाउनुभयो झापाको समग्र अहिलेको अवस्थामा र जनताको रुचिको अवस्थामा?
एकदमै उत्साहजनक छ, यति उत्साहजनक छ कि सबै किसानहरू चाहिँ सुन्न चाहनुहुन्छ होइन, अब अरू नै किसान पुराना किसान त हाम्रो एकदमै दखल हुनुहुन्छ, उहाँहरूमा दक्षता अनुभव छ, उहाँलाई गरौँ भन्ने छ, नयाँ किसानहरू जहाँ जहाँ म पुग्छु भेट्छु होइन, मिडियाका साथीहरू अब पत्रकार साथीहरू भेट्छु, अरू विभिन्न बुद्धिजीवीहरू प्राध्यापकहरू भेट्छु, मेयरहरू उपमेयरलाई भेटेको छु, वनुक्ता समितिहरूलाई भेटेको छु, उहाँ एकदमै इच्छुक छ, लो न हामीलाई बिरुवा चाहियो, हामीलाई कहाँ सम्पर्क गर्ने, ल हामीलाई सहयोग गरिदिनु पऱ्यो भनेर अब चाहिँ थुप्रो आइरहनु भएको छ, उहाँहरूको जग्गाहरू हेर्ने, वन समितिको जग्गाहरू हेर्ने, विभिन्न किसिमको गरेका छौँ, एउटा राम्रो माहौल क्रिएट भएको छ, यो माहौललाई छोपेर सरकारले पनि छोपेर अब हामीले हेर्नु न पनि म आफैले पनि व्यक्तिगत रूपमा यसलाई एउटा ऊ गरेर एउटा भोलि रिजल्ट देखिने गरेर काम देखिन पऱ्यो, देखिन गरेर राम्रो किसिमले अगाडि बढ्नु पऱ्यो, एकदम उत्साहित छ, अहिले त्यसरी यो बाँझो चाहिँ अस्ति प्रधानमन्त्रीज्यू आउनुभएको थियो दमकमा, उहाँले भन्नुभयो लौन यो बाँझो खाली जग्गा नराखौँ, बाँझो जग्गा भर्नुहोस् भनेर होइन यसरी भन्नुभएको छ सरकारले, विपक्षी दलको नेताले त्यही भन्नुहुन्छ होइन, सबै हुनुहुन्छ तर अब तात्नु पर्यो,
कार्यान्वयनमा चाहिँ ढिलासो छ, अब अन्त्यमा छौँ हामी सर, हामीसँग समय एकदम कम छ, अन्त्यमा भनिदिनुहोस् न, एउटा रबर खेती गर्न चाहने किसान लाई एउटा जो चाहिँ धान खेतीमा आत्मनिर्भर भएर निर्वाहमुखी खेती गरिरहेको छ, अहिले धान खेती गरेर भात खान मात्रै पुगे अवस्था छ, रबर खेती गर्यो भने चाहिँ ऊ चाहिँ उद्योगी बन्न सक्छ, उद्यमी बन्न सक्छ, कसरी र के सम्भावना छ एउटा तमाम किसानहरूका लागि भनिदिनुहोस् त, के छ सम्भावना?
धेरै राम्रो क्वेसन र एकदमै चाहिँ अब जस्तो एउटा कुरो, धान खेतमा रबर हुँदैन, धान खेत जुन लो ल्यान्ड भन्छौँ हामी त्यो ठाउँमा पानी जम्ने ठाउँमा रबर हुँदैन, त्यसरी यो सरकारले अहिले कहीँ एउटा डराएर रबरले चाहिँ यो फुड सेक्युरिटी डिस्टर्ब हुन्छ होइन भन्ने खाद्यान्नलाई हुन्छ भन्ने कुरो हुन्छ,
त्यो पाखोरेको जमिन चाहियो,
पाखो पखेरो होइन, अब चाहिँ चुरे क्षेत्रको खाली वन क्षेत्रको अलिकति अपल्यान्ड भन्छ नि त्यस्तो किसिमको हुन पऱ्यो, र उहाँहरूले अब अरूभन्दा बालीभन्दा एकदमै दुई गुणा तिन गुणा 500 गुणा राम्रो आयमूलक छ होइन, यति राम्रो बालीलाई उहाँहरूले एउटा लङ एउटा चाहिँ दूरदर्शी बाली पनि भयो, सहिलो खेती गर्न सही छ, एक हेक्टरमा एकजना लगभग एकजना मान्छे पनि लाग्दैन खेती गर्न सहिलो छ, प्राविधिक कुरा त हामी दिन सक्छौँ, हामी ग्यारेन्टी गर्छौँ, तर सरकारले र मुख्यहरू यहाँको चाहिँ स्थानीय निकायले त्यसलाई इनिसिएटिभ लिनु पऱ्यो, प्रदेश सरकारले एउटा कुरो प्रदेश सरकारले पनि लिनु पऱ्यो, अघिल्लो वर्ष प्रदेश सरकारले 2 करोड रुपियाँ चाहिँ राखेको थियो हेर्नुहोस् रबर विकास परियोजना भनेर, 1 रुपियाँ नै खर्च भएन, यस्तो अवस्था छ, सर प्रदेशले पनि इनिसिएटिभ लिनु पऱ्यो, केन्द्रीय जुन अहिले चाहिँ डिपिआर बनाउने भनेर चाहिँ केन्द्र सरकारले बनाउने भने बजेट राखेको छ, त्यो डिपिआर बनाउन पनि यो 7 महिना भइसक्यो, यो वर्षको हामीले त्यो टिमले जुन प्रतिवेदन दिएको छौँ त्यो बनाउनतिर लाग्न पऱ्यो होइन, अब यो अन्तर्राष्ट्रिय संस्थाको पनि मेम्बरसिपले चाहिँ हामीले नयाँ जातहरू ल्याउन पाउँछौँ, यहाँका किसानहरूलाई त्यहाँ पठाउन सक्छौँ, त्यहाँका प्राविधिकलाई ट्रेनिङ गर्न सक्छौँ होइन, त्यसरी गरेर बाहिरको प्रविधि दिनुहोस् हामीले मात्रै ल्याएर भन्दा पनि अरूलाई पनि पठाउन सक्छौँ, त्यसले गर्दाखेरि किसानहरूले पनि इनिसिएटिभ लिएर अब लाग्नु भएदेखि सम्पर्क गर्नु रबर जोनमा स्थानीय निकायमा, अनि हामीलाई पनि जोडिन्छौँ र सबैजना जोडिए, एक्लै दुग्ले गर्ने कुरा पनि भएन, एउटा टिम बनाउनु पऱ्यो, टिम लिएर सशक्त किसिमले अगाडि बढ्नु पऱ्यो र लाग्नु पऱ्यो, गर्न सकिन्छ, र किसानहरूले पनि आइदिनुहोस् होइन, तपाईँहरू अब चाहिँ यो क्षेत्रमा आउनुहोस्, पढे लेखाएका मान्छे पनि मास्टर गरेका पिएचडी गरेका डक्टरहरू पनि यहाँ खेती आइदिनुहोस्, यसले उद्यमशीलता खेर गर्छ, आफ्नो मार्केट छ होइन, अब हामी उद्यमशीलतातिर लागेनौँ भने देश त पछाडि पर्छ हेर्नुहोस्, अरू होइन छिमेकीहरू जस्तो वेस्ट बङ्गाल लिएर हामीले सँगै सुरुवात गऱ्यौँ, उनीहरू वेस्ट बङ्गाल 15,000 बिघामा खेती गरेर पुग्यो, हामी 1500 बिघामा नि पुगेका छौँ, यस्तो अवस्था हामी सधैँ यस्तो हुने त होइन भएन नि त, जस्तो नागाल्यान्डको म उदाहरण दिन्छु, नागाल्यान्डमा चाहिँ 19,000 हेक्टर रबर खेती छ हेर्नुहोस्, 86 लाख ट्री छ नागाल्यान्डको, हामी 3,00,000 ट्री पनि छैन भनौँ न, उनीहरू त्यसरी गुवाछन्।
भनेपछि हामी लाग्न सक्यौँ र चाहिँ इच्छा शक्ति हुने भने सम्भावना
एकदम 100% 100 होइन 200% ट्रु 200% सम्भावना छ, हामीले प्रमाणित गरेर देखाएको छौँ
र काम चाहिँ गर्नुपर्छ,
काम गर्नु पर्यो होइन।
हस् सर, यहाँले अत्यन्तै महत्त्वपूर्ण समय प्रदान गर्नुभयो, यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
थ्याङ्क यू सो मच, यहाँले पनि मलाई मौका दिनुभयो यो उसमा मेरो एक डेढ हप्ताको झापा भ्रमणमा पूर्वाञ्चलको उसमा। थ्याङ्क यू सो मच, धेरै धन्यवाद हस्, थ्याङ्क यू, नमस्कार सबै यहाँलाई, थ्याङ्क यू।
विकासका क्रमहरू कसरी अगाडि बढ्दैछन् त? परियोजनाका सम्वाहकहरूमध्ये व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जुन विकास कार्यक्रम पनि एक हो। राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरू भएको र तोकिएको बाली वस्तुमा न्यूनतम 500 हेक्टरमा सञ्चालन भएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रूपमा जोनहरू रहनेछन्। कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी जोनमा समावेश गरिएका बाली वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु जोन क्षेत्रका कृषि पूर्वाधार विकास एवं व्यावसायिक प्रवर्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरूको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने जस्ता व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रमका उद्देश्यहरू रहेका छन्। यिनै उद्देश्यलाई लिएर अहिले झापामा जोन कार्यक्रम सञ्चालनमा ल्याइएको छ। जब जोन कार्यक्रमहरू सञ्चालनमा ल्याएपछि यहाँका किसानहरूले केही न केही फाइदा लिइरहेका छन् र भविष्यमा पनि यसरी नै सुविधा प्राप्त गर्ने अपेक्षा पनि गरिएको छ। हवस् त, आजलाई झापामा जोन सुपर जोन कार्यक्रम यति नै। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँहरूको अमूल्य सल्लाह र सुझावलाई लिएर हामी आगामी कार्यक्रम उत्पादन गर्ने नै छौँ। हवस् त, आजलाई प्रविधिमा साथ दिने टिका लेप्चालाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। नमस्कार।